नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। राजधानीमा हिजो कानून अधिकृतहरूको सम्मेलन शुरू भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको आयोजनामा सम्मेलन आयोजना भएको हो। आजसम्म चल्ने सम्मेलनमा विभिन्न क्षेत्रगत र विषयगत विषयमा छलफल हुनेछ। कानून निर्माणमा महत्वपूर्ण भूमिका रहने कानून अधिकृतहरूको सम्मेलन उद्देश्य र अपेक्षित उपलब्धिका विषयमा आजको अन्तर संवादमा हामी कुराकानी गर्नेछौं। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराशर ढुंगाना कुराकानीमा हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। सचिवज्यू,
हजुर,
स्वागत छ यहाँलाई।
धन्यवाद।
अब लामो समयपछि पहिलो सम्मेलन भएको, लामो समयपछि दोस्रो कानून अधिकृतहरूको सम्मेलन हिजोदेखि शुरू भएको छ। मूलत यो सम्मेलन किन आयोजना गरिएको हो?
धन्यवाद प्रश्नको लागि। हाम्रो कानून न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तर्गत अथवा कानून समूहमा रहने कानून अधिकृतहरू विभिन्न मन्त्रालयहरूमा, त्यसपछि अन्य निकायहरूमा र त्यसपछि प्रदेशका सरकारका मन्त्रालयहरूमा पनि कार्यरत रहनुभएको छ र उहाँहरूले कानून निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ र कानूनको मस्यौदा तर्जुमा गर्नेदेखि लिएर तर्जुमा सहमति प्रदान गर्दा त्यो मस्यौदालाई परिमार्जन गर्ने, त्यसलाई जाँच गर्ने, परीक्षण गर्ने कामहरू उहाँबाट हुन्छ। यो कामको लागि अब कानून निर्माणमा एउटा यो महत्वपूर्ण र संवेदनशील विषय हो। कानून अधिकृतले जसरी कानूनमा चाहिँ निर्माणमा भूमिका खेल्नुपर्छ त्यो हिसाबले उहाँहरूलाई एउटा सक्षम दक्ष बनाउने उद्देश्य कानून मन्त्रालयले राखेको हुन्छ र त्यसका लागि विभिन्न तालिमहरू पनि आयोजना गरेका हुन्छ। यति हुँदाहुँदै पनि हाम्रो के हुन्छ भन्दा विभिन्न निकायहरूमा रही काम गर्दा फरक फरक प्रकृतिको कामहरू गरिराखेका हुन्छ। त्यो फरक फरक कामहरू प्रकृतिको कामलाई पनि कोअर्डिनेसन गर्ने, कानून अधिकृतहरूका बीचमा एउटा समन्वय गर्ने, उहाँहरूका समस्याहरू के छन् कानून निर्माणको सन्दर्भमा, अहिले कानून कसरी निर्माण भइरहेको छ प्रदेश सङ्घ तहमा, त्यसको एउटा अन्तर सम्बन्ध गर्ने, कायम गर्ने हिसाबले उहाँहरूलाई नै इन्भल्भ गराउने उद्देश्यले यो हामीले, यो हुन त पहिलो होइन, यो दोस्रो कानून सम्मेलन हो तर यसको अलिकति मोडालिटी फरक गरेर हामीले यो आयोजना गरेका छौँ। हिजो र आज यो दुई दिन यो कार्यक्रम चल्दैछ।
अब मूलत लोकतन्त्रमा विधिको शासन चाहिँ नै लोकतन्त्रको आधार स्तम्भ हो। विधिको शासनका लागि कानूनले नै त्यो विधिको शासन स्थापित गर्नलाई प्रेरित गर्छ। कानून भनेको त्यति महत्वपूर्ण विषय हो। जुन कानून बनाउने सन्दर्भमा कानून अधिकृतहरूको भूमिका महत्वपूर्ण हुन्छ। अहिले पछिल्लो दिनमा कानून अधिकृतहरूको भूमिकाका बारेमा या कानून समूहका विषयमा जसरी प्रश्नहरू उठेको भनिएको छ, हिजो सम्मेलनको उद्घाटन सत्रमा पनि ती विषयहरू उठे कि त्यसको गुणात्मकताको विषय, गुणस्तरको विषय, मस्यौदाकै पनि चाहिँ भाषा लगायतका विषयसँग जोडिएको या त्यसको ओजको कुरा, गुणस्तरको कुरा जसरी प्रश्नहरू उठे र प्रश्नहरू यहाँहरूकै कानून समूहका यसअघिका अग्रजहरूले जसरी उठाउनु भयो, अब त्यसमा यो सम्मेलनले के चाहिँ त्यसलाई ओजपूर्ण या गुणस्तरीय बनाउन काम गर्न सक्छ?
यो सम्मेलन चाहिँ महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। किन भन्दा अहिले वर्तमान सरकारले जुन तीव्र गतिमा कामहरू अगाडि बढाउने, कानुन निर्माणलाई अगाडि बढाउने र कानुन राज्यलाई कायम गर्ने जुन एउटा नीति लिएको छ, त्यो अनुसार यो हामी कानुन अधिकृतहरू त्यही अनुसार चल्नुपर्ने एउटा सन्देश पनि यसले दिन्छ, यो सम्मेलनबाट दिनेछ। र मूलत कानुन मन्त्रालयलाई पनि र कानुन अधिकृतलाई के छ भने उनीहरूले अलिकति हुन्न भन्ने, यिनीहरू हुन्, यिनीहरूले अलिकति काम अड्काउँछन् भन्ने खालको एउटा आरोप पनि लाग्ने गरेको छ। त्यसैले अब यो हामीले
त्यस्तो आरोप चाहिँ किन लाग्छ सजु, खासमा सजु
हजुर,
त्यस्तो आरोप चाहिँ किन लाग्छ? यो यहाँले निकै महत्वपूर्ण सन्दर्भ उठाउनु भयो। अरू मन्त्रालयहरूमा चाहिँ कानून निर्माणको विषय अलिकति कुरा गर्ने बित्तिकै होइन, हामीले त मस्यौदा पठाइसकेको हो, कानून मन्त्रालयले रोकिदियो, कानून मन्त्रालयबाट चाहिँ यो स्वीकृति नभएका हुनाले, सैद्धान्तिक सहमति नआएका हुनाले, फलानु भएका हुनाले यो अल्झिरहेको छ, यो कानूनले के गर्छ भन्ने खालका चाहिँ धेरै प्रश्नहरू उठाइने गरिन्छ। किन यस्तो खासमा प्रश्नहरू उठ्छ?
हो, यो प्रश्नहरू किन उहाँहरूले उठाउनुहुन्छ भन्दाखेरि यो एउटा कुरा के हुन्छ भने कानुन निर्माण गर्दाखेरि उहाँहरूले त्यो राम्रो हिसाबले मस्यौदा गरेर जनसहभागिता गराएर सबै गराएर गराएको अवस्था पनि हुँदैन कतिपय कानुनको मस्यौदाहरूमा, र उहाँहरूले त्यो खालि एउटा मस्यौदा औपचारिकता निभाउने हिसाबले मस्यौदा चाहिँ पठाउनु भएको हुन्छ त्यो र उहाँहरूले के खोज्नुहुन्छ भने त्यसपछि एउटा स्ट्यान्डर्ड मस्यौदा कानुन मन्त्रालयबाट आओस् तर एक दिनमा आओस् दुई दिनमा आओस् तुरुन्तै हामीलाई आओस् भनेर उहाँहरू कानुन बनाउँदाखेरि छ महिना एक दिन के भन्छ एक वर्षसम्म उहाँहरू आफू छलफल केही नगरिकन चुपचाप राखेर बस्ने त्यसपछि यता पठाउने एउटा त्यो किन हुनसक्छ भने सबैमा त होइन केही अवस्थामा चाहिँ यस्तो भइराखेको छ यो किन भन्दाखेरि त्यहाँ कानुनमा केही स्वार्थहरू हुन्छन् उहाँहरूका स्वार्थहरू नमिल्ने अवस्था भयो भने उहाँहरू त्यसरी चुपचाप लाएर बस्ने अनि त्यसपछि मन्त्रालयबाट फरवार्ड यता कानुन मन्त्रालयमा गरिदिएपछि अनि कानुनले पठाएन भन्न एउटा सहजता हुने एउटा अवस्था यो पनि छ र अर्को कुरा त्यति मात्रै पनि होइन होला अर्को कुरा के हो भने केही नमिल्ने विषयहरू छन् भने कानुन मन्त्रालय हामीले कानुन अधिकृतहरूले हामीले के भन्छौँ भने यो विषय मिल्दैन भनेर प्रष्ट रूपले भन्छौँ उहाँहरू अन्त चाहिँ नीतिगत रूपमा भन्नु सक्नुहुन्न सरकारसँग पनि राजनीतिक नेतृत्वसँग पनि यो मिल्दैन हजुर भन्न त्यति अलिकति हिचकिचाउनुहुन्छ तर कानुनका मान्छेहरू के हुन्छ भने कानुनले यो मिल्दैन भनेर प्रष्ट भन्नुहुन्छ तर अब हामीले के गर्नुपर्छ भने त्यो भनेर पनि पुग्दैन कानुनका मान्छेहरूले यसरी चाहिँ यो मिल्दैन यसले चाहिँ हुँदैन यो नगरौँ भनेर भन्नुभन्दा पनि अब हामीले कसरी जानुपर्छ भन्दा यो कसरी मिल्छ त कुन तरिकाले मिल्छ कुन कानुन चाहिँ संशोधन गरेर हामी जान सक्छौँ अथवा कुन विधिबाट हामी गयो भने त्यो मिल्छ त भनेपछि कुनै काम सरकारले गर्न खोजिरहेको हुन्छ मिल्दैन भनिदियो भने त त्यो रोकियो त्यस कारणले अब यो सम्मेलनमा यो कुराहरूको पनि सन्देश प्रवाह हुन्छ हिजो उद्घाटन समारोहमा पनि यो कुराहरू उठेको थियो त्यसैले अब कानुन अधिकृतले यो मिल्दैन भन्नुको अलावा त्यो पनि अब मिल्दैन भने मिल्दैन नै भन्ने हो तर त्यसको अलावा कसरी मिल्छ त यो विषय कसरी अगाडि एक्सपेडाइट हुन्छ त त्यो सन्दर्भमा उहाँले उपाय पनि सुझाइदिनुपर्छ कानुनले एउटा कानुन अधिकृतले त्यो जिम्मेवारी पनि हो भन्ने हामीले सन्देश जाओस् भन्ने हिसाबले हामीले यो छलफल पनि गरिराखेका छौँ
हजुर अब यो कानुनको तर्जुमा मस्यौदादेखि लिएर कार्यान्वयनमा पनि भनौँ न कुनै विषय कार्यान्वयनमा जानु पर्यो कानुन अधिकृतहरूसँग राय नलिएर परामर्श नलिएर त्यो कार्यान्वयनमा पनि जान सक्दैन त्यसकारणले कानुन निर्माणका विषय र कार्यान्वयनसम्म पनि यहाँहरूको कानुन अधिकृतहरूको भूमिका हुन्छ त्यो भूमिकालाई चाहिँ जनस्तरमा भनौँ न कानुनका बारेमा जानकारी गराउने कानुनी प्रक्रियाहरूका बारेमा जानकारी गराउने त्यो जुन काम अलि बढी आवश्यक छ त्यो विषयमा पनि यो सम्मेलनमा केही छलफलहरू हुनेछ र त्यसले केही एउटा किनारा पाउनेछ कि यसरी हामी चाहिँ जनस्तरमा हाम्रा प्रक्रियाहरूबारे जानकारी दियौं भने अलि नतिजा छिटो समयमा गुणस्तरीय ढंगले आउँछ कि भनेर
ठिक हो तपाईँले ठिक भन्नुभयो र पछिल्लो दिनमा अहिले वर्तमान सरकार बनेको बनेदेखि यता एउटा चाहिँ के आएको छ भने हामीले कानुन मन्त्रालयमा पनि कानुन बन्दै गरेको कानुनमा जनताले थाहा पाउनुपर्छ त्यसपछि कानुन पहिला कानुन के छ त्यो पनि थाहा पाउनुपर्छ नो योर ल मेक योर ओन ल भन्ने एउटा थिम ल्याएर कानुन मन्त्रालयले चाहिँ काम गरिराखेको छ त्यसका लागि हामीले के गरेका छौँ भने वेबसाइटमै पनि यहाँले हेर्नुभयो भने वेबसाइटको सुरु पहिलो बिन्दुमै तपाईँको कानुनहरूको बारेमा सुझाव दिनुहोस् भन्ने एउटा चाहिँ माथि पोर्टल छ त्यो पोर्टल हामीले विकास गरेका छौँ त्यो पोर्टलमा गयो भने त्यहाँ कानुन सबै राखिदिए पनि छ र तपाईँले कुन कानुनमा सुझाव दिने हो त्यो एकातिर छ भने अर्कोतर्फ चाहिँ त्यो अहिले बन्दै गरेका मस्यौदाहरू पनि राखेको छ त्यहाँ त्यो मस्यौदाको पनि मूल कानुन के थियो र त्यो मस्यौदा के छ भन्ने कुरा पनि त्यहाँ राखिदिएको छ र त्यसरी त्यो जोसुकैले पनि त्यो अध्ययन गरेर त्यहाँ सुझाव दिन सक्नुहुन्छ त्यो सुझावलाई हामी लिन्छौँ यसरी कानुन मन्त्रालय अगाडि बढिरहेछ यसै सन्दर्भमा हाम्रा कानुन अधिकृतहरूलाई पनि जनतालाई कानुन निर्माणमा अधिकाधिक सहभागिता गराउनको लागि यो सम्मेलनमा हाम्रो छलफल हुनेछ विभिन्न 8 हाम्रा थिमेटिक एरियाहरू हामीले बाँडेका छौँ र आज दिनभर हाम्रो त्यसमा रेगुलरली छलफल हुन्छ त्यो छलफलबाट एउटा हामी निष्कर्ष पनि निकाल्छौँ र जनसहभागिता पनि एउटा मूल कुरा हो हुन त सरकारले मेन्डेट लिएर आएको हुन्छ सरकारका प्रतिनिधि के अरे यो राज्यका प्रतिनिधि सभा भनौँ न राष्ट्रिय सभा हाम्रो संसदका प्रतिनिधिहरू चाहिँ जनताका प्रतिनिधिहरू हुनुहुन्छ उहाँहरूले कानुन बनाउनुहुन्छ उहाँहरूले बनाएको कानुन जनताकै इच्छा हो तर पनि कुनै कानुन बनाउँदा जनताको सहभागिता भएन भने त्यसमा ओनरसिप पनि हुँदैन जनताले थाहा पनि पाउँदैन यो मान्यतालाई आत्मसात गरेर कानुन मन्त्रालय अगाडि बढिरहेछ र आजको सम्मेलनमा पनि यो कुराले महत्त्व पाउँछ र यसमा छलफल पनि हुन्छ र कसरी हामी सहभागिता गराउने भन्ने विषयमा हामी छलफल गरेर एउटा निष्कर्षमा पुगेर सबै कानुन अधिकृतहरू त्यसमा लागि पर्ने अवस्था रहन्छ
सजिव जस्तो अब अहिले चाहिँ मूलत संघीय कानूनहरूले मात्रै पनि नपुग्ने भएका हुनाले प्रदेशलाई र स्थानीय तहलाई पनि विधायकीय अधिकार दिएको सन्दर्भमा प्रदेशहरूले पनि कानून बनाइरहेका छन्, स्थानीय तहहरूले पनि कानून बनाइरहेका छन्। प्रदेश तहसम्म त यहाँहरूका कानून अधिकृतहरूको त्यहाँ दरबन्दी रहेको चाहिँ सन्दर्भ छ। यद्यपि कतिपय ठाउँहरूमा त अझै पनि चाहिँ कानूनहरू बाजिएको अवस्थामा रहेको र त्यसलाई चाहिँ निष्क्रिय बनाइएका विषयहरू पनि छन्, त्यसमा क्रमशः परिष्कार हुँदै आएको छ। तर स्थानीय तहमा जहाँ कानून निर्माणको जिम्मेवारी पनि छ र सरकार सञ्चालनको हिसाबले हेर्ने भने स्थानीय सरकारको निकै धेरै महत्वपूर्ण जिम्मेवारीहरू छन्, त्यहाँ चाहिँ कानून निर्माणको सही भनौँ न ढंग नपुगेको खालका अवस्थाहरू छन्। यहाँहरूको यो सम्मेलनले त्यतातिर केही ध्यानकर्षण गर्छ र सरकारलाई संघ सरकारलाई त्यो दरबन्दी लगायतका व्यवस्थापनमा ध्यानकर्षण गराउन यो सम्मेलनले सक्छ?
यस विषयमा हामी छलफल गर्छौं। हिजो उद्घाटन सत्रमा पनि यहाँले पनि उपस्थित हुनुहुन्थ्यो, सुन्नुभएकै छ। यो कानून अधिकृतहरूको दरबन्दी चाहिँ स्थानीय तहमा पनि हुनुपर्छ भन्ने यो पहिलादेखि नै उठेको विषय हो। त्यहाँ कानून अधिकृत नहुँदाखेरि अहिले त्यहाँका कानूनहरू स्थानीय तहले बनाएका कानूनहरू प्रदेश कानून र संघीय कानूनसँग कन्सिस्टेन्सी नहुने खालका पनि छन्। कतिपय कानून मन्त्रालयले दुईपटक अध्ययन पनि गरिसकेको छ, त्यसमा धेरै कानूनहरू कन्सिस्टेन्सी छैन र धेरै कानूनहरूकै कारण मुद्दा मामिलामा अल्झेर स्थानीय तहको विकास निर्माण सेवा प्रवाह प्रभावित भइरहेको अवस्था पनि छ। यस अवस्थालाई मध्यनजर राखेर हामीले हाम्रो यो सम्मेलनको मूल थिम नै हाम्रो के छ भन्दाखेरि समावेशी संघीय शासन र न्यायमा पहुँच सुनिश्चित गर्न डिजिटल युग अनुकूल कानून निर्माण भन्ने हामीले यो सम्मेलनको मूल नारा अथवा सन्देश राखेका छौँ। त्यही अनुसार अवश्य नै यो विषयमा छलफल हुन्छ। अब सरकारले त्यस विषयमा अब पछि चाहिँ सोचला हामी, तर हामीले यस विषयमा छलफल गरेर हामीले केही निष्कर्ष चाहिँ निकाल्छौँ। र अहिलेको निष्कर्ष पनि के हो, अहिलेको देखिएको अवस्था पनि के हो भने स्थानीय तहमा कानूनको एउटा जनशक्ति आवश्यक हुन्छ भन्ने नै हो।
अब यो समावेशिताको जुन सन्दर्भ छ नि, हिजो हामीले त्यो सम्मेलनको उद्घाटनका क्रममा या पछि यहाँहरूले छलफल गरिरहँदाखेरि देखिएको के भने महिला सहभागिता कानून अधिकृतहरू मा चाहिँ निकै बढेर गएको छ। यसअघिका चाहिँ कानून अधिकृतहरूले हिजो पनि केही भन्नुभयो कि हाम्रो पालामा त हामी एक दुईजना महिलाहरू थियौं, दुई चारजना, अहिले यो संख्या यसरी बढेर गएको छ, यो एकदम सुखद पक्ष हो। यसलाई चाहिँ कसरी लिएको छ मन्त्रालयले?
निश्चय नै यो हाम्रो लागि एकदम सुखद पक्ष नै हो। मलाई त के लाग्छ भने के अनुभव गरिरहेको छु भने मैले विगतका केही वर्षदेखि यता जुन महिला सहभागिता बढ़िरहेको छ निश्चय नै यो पुरुष र महिला बराबर हिसाबले नै कार्य सम्पादन हो। तर यसो हेर्दाखेरि महिलाहरूलाई दिएको काम चाहिँ एकदमै डेडिकेटेड प्रतिबद्ध भएर परु पुरुषमा चाहिँ चुक्कै कमजोरी हुने मेरो आफ्नो अनुभव हो यो। र कानुन मन्त्रालयमा पनि हाम्रो करिब करिब 50% भन्दा माथि नै महिलाहरू अहिले कार्यरत हुनुहुन्छ। उहाँहरूलाई यो सायद तपाईँले हिजोको देख्नुभयो कार्यक्रम कस्तो ट्याक्टफुल्ली सम्पन्न भयो, उहाँहरूलाई नि यसको लिडर चाहिँ महिला नै गरिरहनु भएको थियो, सहसचिव एकजना महिला नै हुनुहुन्थ्यो हाम्रो, होइन यो यसको त्यो सम्पूर्ण जिम्मा लिने। अब कसरी कार्यक्रम एकदमै ट्याक्टफुल्ली सम्पन्न भयो, हिजोको उद्घाटन समारोह कसरी एकदमै राम्रो हिसाबले सम्पन्न भयो। त्यस कारणले यो महिला सहभागितालाई एकदमै पोजिटिभ हिसाबले लिनुपर्छ र अहिले पछिल्ला दिनहरूमा कानुन समूहमा न्याय सेवामै भनौँ न न्याय सेवामै महिलाको सहभागिता उत्साहजनक एकदम एकदम के भन्ने यसलाई एकदमै तपाईँको उत्साहजनक अवस्थामा रहेको छ र यसलाई हामीले हौसला पनि मिलेको छ।
हजुर, अब कानून आयोगको विषय पनि उठ्यो, कानून आयोगलाई शक्तिशाली बनाउने विषय र कानून आयोगले चाहिँ कहीँ न कहीँ हिंसाबोध गरिरहेको छ। हामीलाई जुन हिसाबले चाहिँ अधिकार दिनुपर्ने हो, जसरी काम दिनुपर्ने हो, त्यो हुन सकेन भन्ने हिसाबले र कानून आयोगलाई चाहिँ कहीँ न कहीँ शक्तिशाली नबनाएका कारणले उत्पन्न भएका समस्याबाट सरकारका सबै अङ्ग निकाय सबै प्रभावितै छ।
हजुर, यो कस्तो हो भने वास्तवमा हाम्रो कानूनको मस्यौदा गर्ने कसले हो त? कानून मन्त्रालयले कानूनको मस्यौदा खासै चाहिँ गर्दैन। किन गर्दैन भन्दा आफ्नो क्षेत्र आफ्नो मन्त्रालयको विषयगत मन्त्रालयको क्षेत्रमा पर्ने आफ्नो मन्त्रालयको क्षेत्रमा पर्ने कानूनहरू त उसले बनाउँछ, कानून मन्त्रालयले तर्जुमा गर्छ, त्यही पनि आफै कोर फङ्सन उसको होइन। उसले त के हेर्ने हो भने कानूनको तर्जुमाका लागि प्राप्त भएका मस्यौदाहरू जाँच गर्ने, त्यो ठिक छ कि छैन, पोलिसी अनुसार संविधान अनुसार अन्तर्राष्ट्रिय कानून अनुसार अदालतका फैसला अनुसार त्यसलाई मिलेको छ कि छैन कन्सिस्टेन्ट, यी कुराहरू हेर्ने हो। तर कानून बनाउने कसले हो त भन्दाखेरि सम्बन्धित विषयगत मन्त्रालयहरूलाई जिम्मेवारी दिइएको छ हाम्रो कार्य सम्पादन र कार्य विभाजन नियमावली अनुसार। अब सम्बन्धित मन्त्रालयमा के हुन्छ भने एउटा कानुन अधिकृतको दरबन्दी हुन्छ, उहाँहरू सबै प्रशासनका मान्छेहरू हुनुहुन्छ, त्यहाँ बजेट छुट्याइएको हुन्छ, ठुलो सङ्ख्यामै हुन सक्छ बजेटहरू हुन्छ, अनि कतिपय मन्त्रालय त बाहिर कन्सल्टेन्सी हायर गर्ने प्रचलन पनि थियो क्या। यो चाहिँ एकदमै गलत, संसदमा जाँदाखेरि पनि कुनै एउटा कन्सल्टेन्सीकै नामसहित विधेयक गएको कुरा पनि विगतमा आएकै हो, देखिएकै हो। त्यस कारण यो कुरालाई रोक्नुपर्छ र एउटा डेडिकेटेड निकाय चाहिन्छ क्या त्यो कानुनको मस्यौदा गरिरहने, किनभने त्यो गरिरह्यो भने के हुन्छ भन्दा उसले एउटा जनसहभागिता पनि हुन्छ, त्यसपछि उसले विज्ञता हासिल पनि गर्छ र कानुनमा एकरूपता युनिफर्मिटी पनि हुन्छ, कानुन निर्माणको कानुनको त्यो मस्यौदा लेखनको शैलीमा एकरूपता हुन्छ, स्पष्ट कानुनहरू बन्ने हुन्छ र एउटा रिसर्च बेस्ड कानुन पनि हुन्छ। त्यस कारणले त्यो निकाय कुन हो त भन्दाखेरि हाम्रो छुट्टै अर्को निकाय स्थापना गर्न सक्ने अवस्था छैन, तर भइरहेको कानुन आयोग त्यस्तै उद्देश्यका लागि स्थापना गरिएको थियो 2010 सालमा, तर यो पछिल्लो समयमा अलिकति के भयो भने मन्त्रालयले आफै कानुन बनाउने, आफै बजेट छुट्याउने, ठुला ठुला होटलहरूमा रिसोर्टहरूमा कार्यक्रम गर्ने, खर्च गर्ने, तर मस्यौदा चाहिँ एकदमै गुणस्तरहीन मस्यौदा ल्याएर कानुन मन्त्रालयमा फालिदिने यो प्रचलन चाहिँ बढिरहेको अवस्था थियो। अब यसलाई रोक्नको लागि एउटा डेडिकेटेड निकायको रूपमा र रिसर्च बेस्ड एउटा कानुन क्षेत्रको थिङ्क ट्याङ्क भनौँ न त्यो रूपमा विकास गर्न आवश्यक छ कानुन आयोगको, र यो विषयमा अहिले कानुन मन्त्रालय पनि एकदमै संवेदनशील भएर माननीय मन्त्रीज्यूले पनि यसमा एकदमै चासो दिएर यो विषय चाहिँ कानुनलाई हामीले एकरूपता यदि कायम गर्ने हो, गुणस्तरीय कायम निर्माण गर्ने हो भने कानुन आयोगबाटै सबै मस्यौदाहरू गराउनुपर्छ भन्ने मान्यता राखेर अब हामीले कानुन आयोगको त्यो विषयमा अध्ययन पनि गरिरहेको छ मन्त्रालयले, अब एक दुई दिनमै त्यो अध्ययनको रिपोर्ट पनि पेस हुन्छ र त्यो अध्ययनको आधारमा हामीले कानुन आयोग ऐनलाई परिमार्जन गर्छौँ र एउटा कानुन आयोगलाई सशक्त मस्यौदा गर्ने एउटा निकायको रूपमा स्थापना गर्ने उद्देश्य चाहिँ कानुन मन्त्रालयको रहेको छ।
हामी अन्तर्सम्वादमा छौँ। राजधानीमा हिजो कानून अधिकृतहरूको दुई दिने सम्मेलन शुरू भएको छ। कानून निर्माणमा महत्वपूर्ण भूमिका रहने कानून अधिकृतहरूको सम्मेलन उद्देश्य र अपेक्षित उपलब्धिका विषयमा अन्तर्सम्वादमा कुराकानी गरिरहेका छौं। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पारसुर ढुङ्गाना हामीसँग हुनुहुन्छ। सचिव, अब अलिकति विषय प्रसंग अलिकति फेरौं। मूलत कानूनहरू एकीकृत गर्ने र विधायन ऐनलाई चाहिँ अलि सक्रियताका साथ लागू गर्ने भनिएको छ र त्यो सन्दर्भमा कतिपय निर्देशिकाहरू अब चाहिँ जुन ऐन बमोजिम नआएका विषयहरू निष्क्रिय हुने यी लगायतका विषयहरू पनि छन् पछिल्लो समयमा।
यो पनि अलिकति यतिलो विषय कसरी बन्यो भने कहिलेकाहीँ एउटा विषय गइराख्या हुन्छ अथवा त्यो विषयमा तपाईँको सुधार गर्नुपर्ने पक्ष हुन्छ, त्यो सुधार गर्दाखेरि असफलता आउँछ क्या, किनभने त्यो विषयलाई रोक्नुपर्ने हुन्छ, एउटा धारमा ल्याउनु पर्ने हुन्छ। त्यही भएर यो विधायन ऐन 2081 आयो। विधायन ऐनले त्योभन्दा अगाडि के थियो भन्दा विभिन्न आफू खुसी कार्यविधिहरू बनाउने, निर्देशिकाहरू बनाउने, मापदण्ड बनाउने जथाभावी हिसाबले अलिकति चलिरहेको स्थिति थियो। त्यसलाई नियन्त्रण गर्नको लागि विधायन ऐन आयो। विधायन ऐनले के भन्यो भने अब ऐनले र ऐनले विधायकी जुन ऐन हुन्छ त्यो विधायकी ऐनले दिएको अधिकार दिएको अवस्थामा मात्रै प्रत्यायोजित विधायन बनाउन सकिन्छ, अन्यथा सकिँदैन, र प्रत्यायोजित विधायनमा ऐनले दिएभन्दा बाहिर गएर राख्न सकिँदैन विषयहरू भन्ने खालको व्यवस्था विधायन ऐनले हाम्रो गर्यो। अब यो व्यवस्थालाई कार्यान्वयन गर्नको लागि केही कठिनाई चाहिँ आए। कठिनाई कस्तो भने पहिला भइरहेका कामहरू कार्यविधि निर्देशिका मापदण्ड आफू खुसी बनाइएका थिए, जुन ऐनले अधिकार नदिएर पनि बनाइएका थिए, अब ती विषयहरू फेरि सब्स्टान्टिभ विषयहरू सारभूत विषयहरूका थिए। अब तिनलाई के गर्ने त त्यसलाई कतिपय कार्यक्रमहरू नै स्टप गर्नुपर्ने स्थिति पनि हुनसक्ने अवस्था आयो। अब त्यसलाई हामीले बिस्तारै कसरी सहजीकरण गरिराखेका छौँ भने केही एकदमै आपत्तै त्यस्तो स्थिति पर्यो भनेदेखि सरकारले कार्यकारी आदेश जारी गर्न सक्ने व्यवस्था चाहिँ विधायन ऐनले पनि दिया छ, त्यो अनुसार जान सक्छ। तर अब अरू ती सबै नयाँ बनाएर तपाईँहरू चाहिँ ऐन अन्तर्गत ऐनलाई संशोधन गरौँ, ऐनमा त्यस्तो खालको आवश्यक छ भने प्रत्यायोजित विधायन प्रत्यायोजन गर्न सक्ने बनाउन सक्ने व्यवस्था राखौँ, त्यही अनुसार चाहिँ हामी अगाडि जाउँ भनेर हामीले अहिले चाहिँ पत्राचार पनि गरिराखेका छौँ। हामीसँग करिब 1300 त्यो ऊहरू छन्, प्रत्यायोजित विधायनहरू छन्। त्यसमध्ये अब केही पर्सेन्ट 10% 15% चाहिँ दर्ता हुन आएनन् ती चाहिँ किन आएनन् भन्दाखेरि हामीले दर्ता हुन आएका पनि दर्ता गरेनौँ। किन गरेनौँ भने विधायन ऐन अनुसार विधि निर्माण सूत्र भन्छौँ हामी, सङ्घीय संसद अथवा व्यवस्थापिकाले अधिकार दिएको ऐनद्वारा अधिकार दिएको व्यवस्था नभएकोमा त्यो बनाउन पाउँदैन। त्यस्ता विधेयक के भन्छ त्यस्ता चाहिँ हाम्रो कार्यविधि निर्देशिका मापदण्ड आदि प्रत्यायोजित विधायनहरू हामीले दर्ता गरेका छैनौँ र अब यो बिस्तारै एउटा लयमा आउँछ। र अब यो विधाय नवीनको पूर्ण कार्यान्वयन हुन्छ।
सजिव यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पारासुरु ढुङ्गाना। राजधानीमा हिजो कानून अधिकृतहरूको दुई दिने सम्मेलन शुरू भएको छ। यिनै विषयमा केन्द्रित थियौं। प्राविधिक मित्र शंकर भण्डारीलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।